नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई भुल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिस्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान क्रियालाई प्रचार गर्दछौँ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौँ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।
शान्तिको सन्देश छाड्ने विश्वासी हामी नेपाली, ख्रिस्ट नेपाली हो, ईसाई नेपाली, हिमालयको काखमा बस्ने हामी नेपाली, मेचिकाई बिउझाउने ईसाई हामी नेपाली, शान्तिको सन्देश छाड्ने विश्वासी हामी नेपाली, ख्रिस्ट नेपाली हो, ईसाई नेपाली।
आज म तपाईँहरूको ध्यान हिब्रु 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा अब 2 अध्यायको 4 पदमा हामीले पढ्दछौँ। पौलले 3 पत्रमा यो कुरा प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटी शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भनी धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौँ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठुलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विषयहरूको विश्वासको जीवनको बारेमा। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको पहिलो खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नुपर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट तिनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पुरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको उनको व्याख्या गरेका छन्, विश्वासद्वारा र विश्वास मात्र भनी भनेका छन्। र उनी यो देखाउँदैछन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए, तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए, र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियमभन्दा माथिको औजार हो, जुन हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो, कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन, तर यो प्राकृतिक नियमभन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन्, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो, जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियमभन्दा माथिको औजार हो भनी जोड दिदछ, र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखेका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौँ, कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो, जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिउँ, जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र त्यो उनीहरूको लागि एउटा आशा हो, तर यो वर्तमान यथार्थतामा दिएको छ, किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ, जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा, जुन चाहिँ परमेश्वरले गर्नुभएको कुरा, वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैनन्। अब हामी पहिलो पत्रुस 1:8 हेरौँ। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको र परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन्, तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिले देख्नु भएको छैन, किनभने विश्वास प्राकृतिक नियमभन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसैमाथि जसलाई उसले कहिले देखेको छैन, यद्यपि उहाँमाथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ, र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन्, कसरी उसले यो गर्न सक्छ? कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन, र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन्, तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ, र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ, उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण, जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियमभन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा, मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ, र विश्वासीहरू यी नदेखेका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछ कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियमभन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ, जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौँ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो, यद्यपि त्यो नचाहिने कुरा हो। जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नुभएको छ, कि ख्रीष्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखाना हाकिमलाई उद्धार पाउन मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ क्रुसमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठुलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न जुन उहाँ अदृश्य ख्रिस्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अँगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2:8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रीष्ट येशू र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्, जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उदेकको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नुभएको छ। यो विचारणीय छ जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यस विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म उनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सक्दैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियमभन्दा माथि गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानुपर्दछ र अन्त्यमा महिमा पुग्दछौँ। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रीष्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नुभएको होस्।
हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासा छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई भन्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। भोलि यही समयमा अर्को नयाँ सन्देशको साथ भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउँ।